जी आगा बिस्मिल्लाह कर सकते हैं आगा।
शुरू करें।
जी आगा बिस्मिल्लाह कीजिए। जी आगा हमारी आवाज आ रही है।
हाँ, आपकी आवाज आ रही है।
जी आगा स्टार्ट
औजु
कीजिए।
बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। रब्बि शरह ली सदरी व यस्सिर ली अमरी वहलु लिसानी यफ़क़हु क़ौली। गुज़श्ता दर्स में हमने सिले रहम के हवाले से गुफ्तगू की। सिले रहम के हवाले से उसके मुख्तलिफ अबवाब और मुख्तलिफ पहलुओं पर कम बेश आयात और रिवायात से इस्तेफादा किया गया। सिले रहम में जो तबका सबसे पहले दर्जे का तबका कहलाता है, जिनका ख्याल रखना और जिनकी जिनके हवाले से कुरान करीम में और अहादीस में तमाम दीगर रिश्तेदारों की नस्बत सबसे ज्यादा ताकीद भी है और उसकी अहमियत को भी बयान किया गया है, वो है वालिदैन। वालिदैन में माँ भी शामिल है, बाप भी शामिल है, लेकिन वालिदैन के हवाले से जो रिवायात और जो आयात सिले रहम की ताकीद करती हैं उनके तीन हिस्से। पहला हिस्सा वो आयात या वो रिवायात है जो वालिदैन की मजमूई तौर पर खबरगीरी, उनका ख्याल रखना, उनके हुकूक की अदायगी और उनका दिल
आगा। माइक अनम्यूट कीजिए।
के हवाले से मुतवज्जह करता है। और तीसरा तबका उन रिवायात का है जो हमें बाप के हुकूक के हवाले से मुतवज्जह करता है। तो इस एतबार से ये तीन तबकात वालिद के वालिदैन के हवाले से बयान किए गए, जो दोनों के हवाले से मनकूल आयात है। उसमें एक आयत तो सूरह असरा की 23वीं आयत है जिसमें अल्लाह तबारक व तआला ने फरमाया कि वक़ज़ा रब्बुका अल्ला तअबुदु इल्ला इय्या। अल्लाह ने ये लिख दिया है, हुक्म कर दिया है कि उसके अलावा तुमने किसी और की इताअत नहीं करनी, किसी और की इबादत नहीं करनी। लेकिन जहां पर अल्लाह की इताअत और अल्लाह की उबूदियत और अल्लाह की बात मानने का हुक्म है, वहीं पर साथ में किसी और का नहीं, वालिदैन का हुक्म है। वबिल वालिदैनी एहसाना, तुमने अल्लाह का हुक्म मानना है और वालिदैन से एहसान से पेश आना है, नेकी से पेश आना है, ऐसा रवैया इख्तियार करना है जिससे उनका दिल तुम्हारी तरफ मुतवज्जे हो और उनकी उनके दिलों से तुम्हारे लिए दुआएं। इम्मा يبلغن عندك الكبر احدهما او كلاهما, अगर इन दोनों में से कोई एक या दोनों बूढ़े हो जाएं, बुढ़ापे को पहुंचे, तो ये जो बुढ़ापे को पहुंचने का तज़किरा है उसकी वजह क्या है, आगे बयान हो रहा है, वो मुकद्दर है यानी छुपा हुआ है। अगर वो दोनों बुढ़ापे को पहुंचे या उनमें से कोई एक बुढ़ापे को पहुंचे तो उसके बाद उनका मूड ऑफ रहेगा, वो नाराज रहेंगे, वो उमूमन गुस्सा करते रहेंगे, वो हर चीज में एतराज करते रहेंगे, ऐसे जैसे कोई बच्चा करता है। लेकिन ये बातें कुरान ने नहीं बयान की, लेकिन अगला जो जुमला है वो उस कैफियत को बयान कर रहा है जहां पर अल्लाह ने कहा कि इम्मा यबलुगन इंदकल किबर अहदुहुमा औ किलाहुमा, अगर उन दोनों में से एक या दोनों बूढ़े हो जाएं, ज़ईफ हो जाएं, फला तकुल लहुमा उफ, तो उनके बराबर में उनके सामने खड़े हो कि कभी भी उफ न करो, उफ तक न कहो। इंसान उफ कब कहता है? सामने वाले की किसी बात से जब इंसान को रंज पहुंचे, तकलीफ पहुंचे, दर्द पहुंचे। तो इसका मतलब यह है कि उस कैफियत को कुरान आपके और हमारे जहनों में बयान करना चाहता है और जिंदा करना चाहता है कि बुढ़ापे में वालिदैन इस कैफियत का शिकार हो जाते हैं कि उनकी बातें सख्त हो जाती हैं, उनके लबो लहजे में तुर्शी पैदा हो जाती है, उनके रवैये में तलखी पैदा होती है, वो बात बात पर एतराज, बात बात पर परखाश, बात बात पर लड़ने को तैयार हो जाते हैं, बात बात पर डांटते हैं। ऐसी सूरत हाल में चाहे कुछ भी हो जाए, तुम्हारी जिम्मेदारी क्या है? वला तकुल लहुमा उफ, उनके सामने उफ भी न कहो। और आगे वला तनहरहुमा, उनको झड़को मत। क्या मतलब? क्या बच्चे भी वालदेन को झड़क सकते हैं? हाँ, जब वालदेन बूढ़े हो जाए और बात बात पर बच्चों की तरह से जिद करने लगे तो बच्चे बड़े बन जाते हैं और वालदेन को समझाने की कोशिश करते हैं और बाद अवकात झड़क देते हैं। तो कुरान इसी हकीकत की तरफ हमें मुतवज्जह कर रहा है कि तुम्हें इजाजत नहीं है कि तुम उन्हें झड़क दो, तुम उन्हें कोई ऐसा लफ्ज कहो, कोई ऐसा जुमला कहो जिससे उनकी दिलाजारी हो, कोई ऐसी बात करो जिससे उनका दिल तुम्हारे हवाले से तंग हो। वला तनहरहुमा वकुल लहुमा कौलन करीमा, चाहे कुछ भी हो जाए, चाहे वो कुछ भी कहें, चाहे वो कुछ भी करें, तुम्हारी जिम्मेदारी यह है कि तुम उनसे करीमाना बर्ताव करो, अदब से बर्ताव करो, इंतहाई तहजीब से उनके साथ बर्ताव करो। अब अगली आयत में इसी हकीकत को मजीद अल्लाह ने खोला है, वख्फिज लहुमा जनाहद्दुल, और उनके सामने अपने आप को बिछा दो, अपने आप को इस तरह से पेश करो कि गोया तुम बहुत आजिज हो उनके सामने, खाकसारी, एज्ज, इनकसार, छोटा होने का इजहार। ये जो अपने आप को हकीर, छोटा और अपने वालदेन को बड़ा समझने का इजहार है और उसका तरीका है, उसके लिए कहा वख्फिज लहुमा जनाहद्दुल, बिच जाओ उनके सामने। मिनर रहमा, किस तरह से बिच जाओ? रहमत के साथ, करामत के साथ, अदब के साथ, मेहरबानी के साथ और कल्बी एहतराम के साथ। वकुल रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, और अल्लाह से दुआ करो कि खुदाया तो इन पर उसी तरह से रहम फरमा जिस तरह से ये उस वक्त मुझ पर रहम किया करते थे जब मैं छोटा था, मेरी परवरिश होनी थी, मुझे कुछ नहीं पता होता था, मैं बात बात पर रोता था, मैं बात बात पर एतराज करता था, मैं बात बात पर झगड़ता था, हर चीज मांगता था, लेकिन मेरे वालदेन मुझसे रहम के साथ, करम के साथ, अदब के साथ और मोहब्बत के साथ पेश आते थे। खुदाया तू भी इनसे इसी तरह से पेश आ। अगली जो आयत है वो है वह इन जाहदा क्या आला अन तुश्रिक भी मा लैस लक बिहि इल्मुन फला तुतिउहुमा। पहले फराइज बयान कर दिए कि ये काम तुमने करना है, अब मनहियात बयान कर दी, ये काम तुमने नहीं करना। जो नहीं करना वो क्या है? वह इन जाहदा के आला अंतुष्टिक भी माले के भी इल्म, और अगर तुम्हारे माँ बाप में किसी ऐसे काम के लिए कहें जो दुरुस्त नहीं है, जैसे शिर्क है, वह इन जाहदा के आला अंतुष्टिक, तुम्हें शिर्क का हुक्म दें, तुम्हें गुनाह का हुक्म दें, तुम्हें अल्लाह की नाफरमानी का हुक्म दें, तुम्हें ऐसे काम का हुक्म दें जो शरीयत मुहम्मदी में जायज नहीं है, तो फिर तुम क्या करो? फला तुतिउहुमा, इस मामले में उनकी इताअत न करो। लेकिन इस मामले में इताअत न करने का मतलब उनकी दिलाजारी नहीं है, उनको तंग करना नहीं है, उनको झड़कना नहीं है। फला तुतिअहुमा, इनमें तुम खुश उसलूबी से निकल जाओ और उनकी इताअत से इज्तनाब करो। फला तुतिअहुमा वसाहिबहुमा फिद दुनिया मारूफा, और दुनिया में उनका उस तरह से साथ दो जिस तरह से उर्फ आम अच्छे ताबेदार बच्चे अपने वालदेन का साथ देते हैं। वसाहिबहुमा फिद दुनिया मारूफा, जैसे उर्फ आम में लोग अपने वालदेन का ख्याल रखते हैं, उनकी हर मुश्किल में उनका साथ देते हैं, चाहे वो कुछ भी हो, तुम्हारे मुखालिफ हों, तुम्हारे अकायद के मुखालिफ हों, तुम्हारे दीन के मुखालिफ हों, बाप होने के नाते, माँ होने के नाते जो उनसे रवैया तुम्हें उर्फ आम में रखना चाहिए एक बेटे की हैसियत से, एक बेटी की हैसियत से, वो रवैया तुम जरूर रखो। तकलीफ ना पहुंचाओ, उनका साथ दो, उनका ख्याल रखो, लेकिन उनके गुनाह की दावत में उनके साथ खड़े न होना। वत्तबिअ सबील मन अनाब इलैही, और उस रास्ते पर चलो जो रास्ता तुम्हें मुझ तक पहुंचाता है, जो रास्ता मुझ तक तुम्हें पहुंचाए उसी रास्ते पर चलो, क्योंकि तुमने आखिरकार मेरी ही तरफ आना है। सुम्मा इलैय मर्जिउकुम फअनब्बिउकुम बिमा कुंतुम तअमलून, जब तुम मेरे पास आओगे मैं तुम्हें बता दूंगा कि तुमने क्या किया है, क्योंकि तुम्हारी हर चीज मेरे पास लिखी हुई है। मंसूर इब्ने हाजिम की रिवायत है जो इमाम सादिक अलैहिस्सलाम से है कि पूछा कि या अपना रसूलुल्लाह सबसे बेहतरीन अमल क्या है, आपने फरमाया कि अस्सलातु लिवक्तिहा वबिर्रुल वालिदैनी वल जहाद फी सबीलिल्लाहि अज़्ज़ा वजल, सबसे बेहतरीन काम नमाज को बर वक्त पढ़ना है उसके वक्त पर, दूसरा वालिदैन की वालिदैन से नेकी है, और तीसरा अल्लाह की राह में जहाद करना है। ये तीन सबसे अहम तरीन काम है, सबसे अफजल तरीन इबादत। इमाम बाकर अलैहिस्सलाम की रिवायत है, फरमाया कि सलासुन लम यजअलिल्लाहु अज़्ज़ा वजल्ल लिअहद फीहिन्ना रुख्सतन अदाउल अमाना इलल बिर वल फाजर वल वफाउ बिल अहद लिल बिर वल फाजर या लिल बर वल फाजर व बिरुल वालिदैन बर्रैन काना औ फाजरैन। फरमाया कि तीन चीजें ऐसी हैं जिसमें अल्लाह ने कोई इजाजत नहीं दी कि तुम उस चाहे कुछ हो जाए, तुमने ये तीन काम हर सूरत में पूरे करने हैं, इसमें तुम्हें भागने की इजाजत नहीं है। पहली चीज क्या है, फरमाया अदाउल अमानत इलल बर्री वल फाजर, अमानत वापस करो, तुम्हारी जिम्मेदारी है, अमानत वापस करना तुम्हारी ड्यूटी है, चाहे अमानत देने वाला रखवाने वाला काफिर हो, मुसलमान हो, फासिक हो, फाजर हो, ये उसका हक है, ये तुमने उसको हर सूरत में वापस करना है। हमारे माशरे में बाज़ों का जब किसी से कहा जाए कि तुमने फलान शख्स का यह हक क्यों छीना, क्यों तुमने उसका हक गस्प किया, तो उसकी तौजीह में लोग कहा करते हैं कि वो भी तो लोगों का छीनता है, वो भी तो लोगों का हक गस्प करता है, वो जो करता है नहीं करता वो उसका काम। आप और मेरे जिम्मे यह है कि अगर किसी ने हमें अमानतदार समझकर हमारे पास कोई चीज रखवाई या उसकी कोई चीज हमारे पास अमानतन है मौजूद, तो वो हम उसको वापस करें, बरबस वापस करें, चाहे वो शख्स फासिक हो मोमिन हो, इससे उस अमानत की हैसियत पर कोई फर्क नहीं पड़ता। वल वफा बिल अहद, दूसरा अहम तरीन काम अपने अहद पर अमल करना है। अहद किससे, चाहे लिल बर वल फाजर, چاہے جس سے آپ نے عہد کیا ہے وہ فاجر ہو، فاسق ہو، مؤمن ہو، منافق ہو، آپ کو اس پر عمل کرنا ہے. آج جس طرح سے ہم اپنی ڈیلنگز میں معاشرے کے اندر دیکھتے ہیں کہ وعدہ کیا مکر گئے، وعدہ کیا بھاگ گئے، وعدہ کیا ٹیلی فون بھی نہیں اٹھاتے، وعدہ کیا پیچھے مڑ کر بھی نہیں دیکھتے. یہ خلاف شریعت ہے، خلاف حکم خدا ہے، خلاف سیرت اہل البیت ہے. اور اللہ اور رسول کو اور اہل البیت کو یہ رویہ سب سے زیادہ ناپسند ہے کہ انسان اپنے عہد پر اور اپنے وعدے پر عمل نہ کرے. ہاں اگر کوئی ایسی مشکل ہو تو آپ یہ کریں، جس سے آپ نے عہد کیا ہے اس سے معذرت کر کے اگلے موعد کا وعدہ کر لیں، ٹھیک ہے یہ چل سکتا ہے. لیکن بھاگ جانا، وعدے پر خاموش رہنا، وعدے پر عمل نہ کرنا اور دوسروں سے اس طرح کے وعدوں کو خود اپنے عمل سے توڑ دینا، یہ فسق و فجور ہے. اس کی کوئی اجازت نہیں ہے، چاہے جس شخص سے آپ نے وعدہ کیا ہو وہ کافر ہی کیوں نہ ہو، وہ فاسق ہی کیوں نہ ہو، وہ بدکار ہی کیوں نہ ہو، آپ نے اپنے وعدے پر عمل کرنا ہے. تیسری چیز جس پر امام باقر علیہ الصلوۃ والسلام نے سب سے زیادہ زور دیا وہ ہے وبر الوالدین، والدین سے نیکی، چاہے وہ والدین کانا فاجرین، چاہے وہ فاجر ہی کیوں نہ ہو، فاسق ہی کیوں نہ ہو، بدکار ہی کیوں نہ ہو، حرام خور ہی کیوں نہ ہو، ظالم ہی کیوں نہ ہو، بچے کا کام، اولاد کا کام اپنے ان والدین سے نیکی کرنا ہے. نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی ایک اور روایت ہے، فرمایا سید الابرار یوم القیامۃ رجل بر بوالدیہ بعد موتہما. قیامت کے دن سب سے زیادہ نیک افراد کون ہیں، نیک لوگوں میں سب سے زیادہ نیک کون ہے؟ وہ جو والدین کے مرنے کے بعد بھی ان سے نیکی کرتا ہے، ان کے لیے کار خیر کرتا ہے، ان کے لیے خیر کا کام کر کے ان تک ایصال کرتا ہے. چاہے وہ خیر کا کام قرآن کی تلاوت ہو، چاہے وہ خیر کا کام کسی شخص سے نیکی ہو، چاہے وہ خیر کا کام غریبوں کو کھانا کھلانا ہو، چاہے وہ خیر کا کام مسجد کی صفائی ہو، چاہے وہ خیر کا کام کسی بیوہ کے سر پر ہاتھ رکھنا یا یتیم کی تذکیری کرنا ہو، جتنے بھی خیر کے کام ہیں، اگر نیت والدین کی کر کے ہم اس دنیا میں ان کے بعد انجام دیتے ہیں تو یہ ان کے ساتھ نیکی ہے. اور ایسا نیک انسان قیامت کے دن باقی تمام نیک انسانوں سے زیادہ خوش ہوگا اور زیادہ وہاں پر مطمئن ہوگا. اب اگلا جو عنوان ہے وہ ہے والدین سے نیکی کے لیے اوقات کیا ہو سکتے ہیں. امام باقر علیہ الصلوۃ والسلام نے چند چیزیں بیان فرمائی ہیں. فرمایا کہ مَا مِنْ عَمَلٍ أَفْضَلَ يَوْمَ النَّحْرِ مِنْ دَمٍ مَسْفُوكٍ أَوْ مَشْيٍ فِي بِرِّ الْوَالِدَيْنِ أَوْ ذِي رَحِمٍ قَاطِعٍ. تین اعمال ہیں، کوئی دوسرا عمل ان تین اعمال کا مقابلہ نہیں کر سکتا اور ان سے زیادہ افضل نہیں ہو سکتا. وہ تین عمل کیا ہیں؟ سب سے پہلا عمل ہے قربانی کے دن خون بہانا، قربانی کرنا، اور اس کے بعد اگلا والدین سے نیکی کے لیے چلنا، والدین سے نیکی انجام دینا، والدین کی خدمت کرنا. او مشین فی بر الوالدین، والدین سے نیکی کے لیے چلنا، آپ کو سفر کرنا پڑے کریں، جہاز میں جانا پڑے جائیں، لیکن والدین سے نیکی کی خاطر جائیں. آپ کربلا جاتے ہیں والدین کی نیابت میں زیارت کے لیے، یہ مشیہ فی بر الوالدین ہے. آپ کسی یتیم کو کھانا کھلانے کے لیے گھر سے نکلتے ہیں، اس کے گھر جاتے ہیں، یہ مشیہ فی بر الوالدین ہے. آپ کسی اسکول میں بچوں کی تعلیم کے لیے اپنا حصہ ڈالنے کے لیے نکلتے ہیں اور چلتے ہیں، یہ جو قدم آپ اٹھاتے ہیں یہ مشیہ فی بر الوالدین ہے. اسی طرح سے او ذی رحم قاطع، वो रहम का रिश्तेदार जिसने आपसे कत्ए ताल्लुक किया है उससे उस कत्ए ताल्लुक को खत्म करके ताल्लुक उस्तवार करने के लिए अगर आप निकलते हैं तो ये आपका निकलना और चलना ये अफजल तरीन अमाल में से है क़यामत के दिन भी और इस दुनिया में भी। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की एक और रिवायत है, फरमाया मंजारा कबर अबवैही औ अहदहिमा फी कुल्ली जुमुअतिन गुफिर लहू व कुतिब बर्रा। जो शख्स हर जुमे को अपने वालिदैन में से दोनों या किसी एक की कब्र पे जाता है, उनकी ज्यारत करता है, तो अल्लाह तबारक व तआला उसका शुमार नेक अफराद में फरमाता है। यानी जुमे को अपने वालिदैन की कब्र पर जाना मुस्तहब है इस रिवायत के मुताबिक, और नेकी का सबब है, सवाब का बायस है। इसी तरह से एक और रिवायत है जिसमें फरमाया गया कि अन अव्वल मा कतबहुल्लाह फी लौहिल महफूज इन्नी ला इलाहा इल्ला अना मन रज़िया अन्हु वालिदाहु फअना अन्हु राज़िन। अल्लाह तबारक व तआला ने लोहे महफूज पर सबसे पहले जो चीज लिखी है वो क्या है, वो ये है कि ला इलाहा इल्ला अना, मेरे अलावा कोई खुदा नहीं, मेरे अलावा कोई मअबूद नहीं है, यानी कलिमे तैयबा। और उसके बाद जो अगला जुम्मा अल्लाह ने लिखा है वो ये है कि मन रज़िया अन्हु वालिदाहु फअना अन्हु राज़िन, जिससे उसके वालिदैन राजी हो जाएं मैं उससे राजी हूं। इससे हमें अंदाजा हो जाना चाहिए कि वालिदैन को राजी करना कितना बड़ा काम है। और सिले रहम में वालिदैन को अल्लाह तबारक तआला ने कौन सा अजीम मकाम दिया है। नबी करीम की ये रिवायत है, फरमाया कि युफत्तहु अबवाबुस समा बिर्रहमति फी अरबअ मवाज़िअ इंदा नुज़ूलिल मतर व इंदा नज़रिल वलदि फी वजहिल वालिदैन व इंदा फतहि बाबिल कअबा व इंदा निकाह। अल्लाह तबारक तआला आसमान के रहमत के दरवाजे चार मौके पर खोलता है, चार मौकों पर। पहला मौका नुजूल मतर है, यानी बारिश जब बरसने लगे उस वक्त अल्लाह की रहमत के दरवाजे खुल जाते हैं। दूसरा जब मैं आप हम अपने वालिदैन के चेहरे की तरफ मोहब्बत से निगाह डालते हैं, वइंद नज़र الولد في وجه الوالدين, मोहब्बत से हम निगाह डालते हैं तो ये जो हम अपने वालिदैन के चेहरों की तरफ देखते हैं इस देखने के मौके पर अल्लाह की रहमत के दरवाजे खुल जाते हैं। वइंदा फतह बाबिल काबा, जब काबे का दरवाजा खुले तो अल्लाह की रहमत का दरवाजा भी खुलता है। वइंदन निकाह, जब इंसान निकाह कर रहा होता है तो उस निकाह के करने के अमल में अल्लाह की तब से अल्लाह की रहमत के दरवाजे खुल जाते हैं। जन्नत के बेहतरीन मरातिब और मकामात को बयान किया गया है इमाम बाकर अलैहिस्सलाम की एक हदीस में, फरमाया अरबउन मन कुन फीही मिनल मुमिनीन अस्कनहुल्लाह फी अला इल्लियीन फी गुरफिन फौका गुरफ फी महल शरफ कुल शरफ मन आवल यतीम व नजर लहू व कान लहू अबन रहीमा व मन रहीमा अज़ईफ व आना व कफा व मन अनफक अला वालिदैह व रफक बिहिमा व बर्रहुमा व लम यहज़ुनहुमा। चार मौके जहां पर अल्लाह तबारक व तआला खुश होता है और अपने उस बंदे को बहुत कुछ अता करता है, जन्नत अता करता है, जन्नत में बेहतरीन मकाम अता करता है, जन्नत के बेहतरीन महलात और बाशरफ तरीन मकामात पर उसको फायज करता है। वो कौन से चार लोग हैं? پہلا انسان وہ ہے جو اپنے ماں باپ پر خرچ کرے, جو اپنے ماں باپ پر پیسہ خرچ کرے, ان کی ضرورتوں کا خیال رکھے. دوسرا, جو ان کے ساتھ اچھا برتاؤ کرتا ہو. تیسرا, جو ان کے ساتھ نیکیاں کرتا ہو, چاہے وہ مر چکے ہوں نیکیاں کرتا ہو. چوتھا, جو ان دونوں کو غمگین نہ کرتا ہو کسی بھی صورت میں, کوئی بھی ایسا کام جس سے ان کو غم ہو ایسا کام وہ نہ کریں. اگر یہ چار کام انسان انجام دے تو اللہ تبارک و تعالی اس کو وہ مقام عطا کرتا ہے جو کسی اور کو عطا نہیں کرتا. امام صادق علیہ الصلوۃ والسلام کی ایک حدیث ہے, فرمایا کہ بین موسیٰ بن عمران یناجی ربہ عز و جل اذ رأى رجلا تحت ظل عرش اللہ عز و جل. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے ایک شخص کو اللہ کے عرش کے نیچے دعا کرتے ہوئے, روتے ہوئے, مناجات کرتے ہوئے دیکھا. پوچھا, یا رب من ھذا الذی قد اظله عرشک, بارالہ یہ کون ہے جس پر تیرے عرش نے سایہ کیا ہے؟ اللہ نے فرمایا, فقال ھذا کان بارا بوالدیہ ولم یمشی بالنمیمہ. یہ وہ شخص ہے جو اپنے والدین سے نیکی کرتا تھا اور کبھی بھی چاپلوسی نہیں کرتا تھا. چاپلوسی بہت بڑا جب اس کی باری آئے گی تو اس پر بات ہوگی, لیکن اس وقت ذہن میں رکھنی چاہیے یہ بات کہ اپنے والدین سے نیکی اگر کرے انسان تو عرش خدا کا اس پر سایہ ہوتا ہے. یہ چند احادیث وہ ہیں جو والدین کی مشترکہ مقام کو بیان کرنے کے لیے بیان ہوئی ہے. ایک روایت اور امام صادق علیہ الصلوۃ والسلام کی ہے اور روایت بھی عجیب ہے. فرمایا, واللہ فواللہ, اللہ کی قسم, ما شیعتنا, ہمارا شیعہ وہ نہیں ہے جس میں یہ چیزیں نہ ہو. وہ چیزیں کیا ہیں جو شیعہ میں ہونی چاہیے؟ من اتق اللہ, اللہ کی اطاعت کرے, اللہ کا تقوی اختیار کرے, واطاعہ, اور اللہ کی اطاعت کرے. وَكَانُوا يُعْرَفُونَ يَا جَابِرْ إِلَّا بِالتَّوَازُو, اے جابر ہمارے شیعہ وہ ہیں جو اپنے توازو, إِلَّا بِالتَّوَازُو وَالتَّخَشُّو, توازو کے ذریعے اور انکساری کے ذریعے سے پہچانے جاتے ہیں. وَالْأَمَانَةِ, اور امانت دار ہونے کی حیثیت سے پہچانے جاتے ہیں. وَكَسْرَتِ ذِكْرِ اللَّهِ, اور اللہ کے ذکر میں کثرت کے حوالے سے پہچانے جاتے ہیں. والصوم, روزے کے حوالے سے پہچانے جاتے ہیں. والصلاۃ, نماز کی پابندی کے حوالے سے پہچانے جاتے ہیں. وبر الوالدین, اور اپنے والدین سے نیکی کے حوالے سے ان کی شناخت ہوتی ہے کہ یہ اپنے والدین سے بڑی بہت نیکی کرتے ہیں. اگلا جو عنوان ہے وہ ہے والدہ کے حوالے سے. ٹائم کتنا ہو گیا ہے؟ میرا خیال ہے آج کے لیے اتنا کافی ہے. اگلی دفعہ پھر والدہ پر اور اس کے بعد پھر والد پر بات کی جائے.
جی آگا, ٹھیک.
اب اگر سوالات کا سلسلہ شروع ہو تو زیادہ بہتر ہے.
جی, مجھے یاد آ رہا کہ آگا اس دفعہ آپ نے والدہ پہ کرنی تھی, لیکن
جی
مجھے یاد آ رہا کہ اس دفعہ آپ نے والدہ پہ کرنی تھی, جو مجھے ایگزیکٹلی یاد نہیں آ رہا.
نہیں, میرے پاس میں نے نوٹ کیا ہوا تھا, یہ یعنی میں بھولا نہیں ہوں. اس دفعہ جو ہے والدین دونوں کے حوالے سے جو مشترکہ روایات تھیں وہ ہم نے پڑھنی تھی, وہ ہم نے پڑھ لی, اور اس کے بعد پھر والدہ, اور والدہ کے بعد پھر والد انشاءاللہ.
جی, جو لوگ سوال کر رہے ہیں اپنا سٹی مینشن کر رہے ہیں, اور اپنا جو یہ انہوں نے نام لکھا ہوا ہے کون ہے زوم پہ, اس کے آگے سٹی بھی مینشن کر دیا تھا. جی, محمد مہدی. जी मोहम्मद मेहदी।
ये
जी
सवाल
माइक
पूछिए।
अनम्यूट कीजिए। जी
जी
स्टीफन जी कौन है ये? आप अप माइक अनम्यूट कीजिए। जी जी आप बोलिए।
जी आवाज, आप मेरी आवाज आ रही है आपको?
जी आवाज आ
बिल्कुल
रही
आ
है।
रही है,
हेलो
बिल्कुल आ रही है, फरमाइए।
जी आवाज साहब, मेरा क्वेश्चन तो खैर टॉपिक से अगर खैर रिलेटेड नहीं है, अगर आपकी जात हो तो मैं पूछ सकता हूँ? गिलगित
आप सिटी मेंशन कर
पूछिए
दें।
पूछिए।
से, गिलगित से।
ये सवाल जो भी हो पूछिए आप, कोई बात।
जी, अगर साहब मेरा सवाल ये वजूब नमाज जुमा के हवाले से पूछनी थी, तो कुरान के मुताबिक और सुन्नत के मुताबिक नमाज जुमा तो वाजिब आईनी है। ये जो वाजिब तखय्युरी, जिस तरह कुछ मुज्तहिदीन कुछ फुकहा तो नमाज जुमा के वाजिब तखय्युरी के कायल है, कुछ वाजिब आईनी के मतलब उसके अप्रिशिएट करते हैं, तो इस हवाले से पूछनी थी कि ये वाजिब तायुनी और वाजिब तखय्युरी किस हवाले से, ये इस हवाले से अगर आप रहनुमा फरमाए तो।
आपने सवाल अच्छा किया है, इसका एक पस मंजर है, तो मैं वो चीजें आपकी खिदमत में अर्ज करूंगा। पहली बात जो चीज समझने वाली है वो यह है कि बाज इबादात इनफरादी हैं, बाज इबादात इज्तमाही हैं। मसलन आपकी योमिया नमाज आपकी इनफरादी नमाज है, जमात में भी आप पढ़ सकते हैं और घर में भी पढ़ सकते हैं, लेकिन जमात की फजीलत है इसलिए कि इज्तमाही पैगाम जाता है। लेकिन बाज इबादात ऐसी हैं जिनका ताल्लुक इस्लामी रियासत से है, हुकूमत इस्लामी से है, यानी वो नमाजें या वो इबादात जब कायम की जाएंगी तो उसके पीछे आपकी इस्लामी रियासत के वली को खड़ा होना चाहिए। नमाज ईद और नमाज जुमा उन इबादात में से है, इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब कभी जुमे का दिन आता था तो खुद जाकर नमाज पढ़ाते थे। अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम ने अपनी इमामत के दौर में नहीं, अपने जाहिरी खिलाफत के दौर में जुमे की नमाज पढ़ाई है, जबकि वो दौर जिसमें वो खुद बज़ाहिर खिलाफत उनके हाथ में नहीं थी, वहां पर आपको कहीं पर भी ऐसी कोई रिवायत नहीं मिलती। ये जो जुमे की नमाज है इसका बराह रास्त ताल्लुक हाकिम और वाली से है, इसलिए आप आदिस भी पढ़ें और फतावा भी। ये नमाज कौन पढ़ाएगा? वाली, हाकिम, सरबराहे ममलकत, इस्लामी निजाम का सरबराह। और अगर वो न पढ़ा सके तो वो तायुन करेगा कि किसने पढ़ाना है। हर बंदा जुमा नहीं पढ़ा सकता, क्योंकि ये इस्लामी रियासत से और हुकूमत से रिलेटेड इज्तमाही इबादत है। यही वजह है कि असरे गईबत में हमारे फुकाहा नमाज जुमा के वजूब के कायल नहीं रहे। कोई फकीह आपको नहीं मिलेगा जो ये कहे कि वाजिब ऐनी है। आजकल बाज लोगों ने अपना उल्लू सीधा करने के लिए इस तरह की बातें शुरू कर दी हैं, वरना फुकहा के यहां जितने भी मराजे तकलीद हैं, जितने भी फुकहा हैं, उनके यहां आपको वाजिबे ऐनी के उन्वान से कोई फतवा नहीं मिलता। जब से इस्लामी हुकूमत ईरान में कायम हुई है, जाहिर है उसके बाद नमाज जुमा का एहया हुआ है। यही वजह है कि इस्लामी हुकूमत के क्याम से पहले बरसगीर पाक और हिंद में भी तशैयों के अंदर जुमे का उस तरह का तस्वुर नहीं था। एक वजह यही है कि हमारे यहाँ एक शहर के अंदर फासले की रियायत के साथ एक मरकजी जुमे के क्याम की तरगीब मिलती है। ہر گلی کوچے میں موجود مسجد میں نماز جمعہ کی اجازت نہیں ہوتی، چونکہ اس کا اجتماعی پہلو پیش نظر آئے اور اس کا حکومتی پہلو پیش نظر آئے۔ یہی وجہ ہے کہ واجب عینی کے حوالے سے کوئی فقیہ ایسا نہیں تھا جس نے یہ کہا ہو کہ یہ واجب عینی ہے۔ زیادہ سے زیادہ جو فتویٰ آیا انقلاب سے پہلے وہ یہ تھا کہ نماز جمعہ تخیری ہے، آپ ظہر پڑھیں یا جمعہ پڑھیں۔ اچھا، جمعے کی نیت کے حوالے سے بھی فقہا کا یہ کہنا تھا کہ آپ رجاءً پڑھیں، ثواب کی نیت سے پڑھیں، واجب تو نہیں ہے، ثواب کی نیت سے پڑھیں۔ کیوں؟ اس لیے کہ آپ کے پاس ریاست نہیں ہے، آپ کے پاس وہ اسلامی حکومت نہیں ہے، آپ کے پاس وہ خلافت اور امامت کا ولایت کا نظام نہیں ہے۔ لیکن جب یہ نظام بن گیا تو اس کے نتیجے میں کیا ہوا؟ ایران کے اندر آپ نے دیکھا ہوگا کہ جہاں پر بھی نماز جمعہ پڑھائی جاتی ہے، اس نماز جمعہ میں امام جمعہ کا تعین اسلامی ریاست کا سربراہ یعنی ولی فقیہ کرتا ہے، کوئی شخص اپنی مرضی سے جا کر نماز جمعہ اقامہ نہیں کر سکتا، مگر یہ کہ وہ خود مجتہد ہو اور اپنے اجتہاد کی بنیاد پر وہ یہ کام کرنا چاہے کسی ملک کے اندر۔ تو اس لیے نماز جمعہ کے وجوب کا تعلق اس پہلو سے ہے، لہذا آج بھی فقہا کی آرا میں ظاہر ہے زمانے کے حالات اور تقاضوں کے مطابق چینجنگ آتی ہے، تو آج کے جتنے فقہا ہیں بالعموم وہ نماز جمعہ کو تخیری قرار دیتے ہیں، اس معنی میں کہ آپ جمعہ پڑھیں یا ظہر پڑھیں۔ بعض فقہا جمعے کے بعد ظہر کو احتیاط کے طور پر پڑھنے کی ترغیب دلاتے ہیں اور کہتے ہیں احتیاط کے طور پر پڑھو، وجوب کے طور پر نہیں، چونکہ جمعہ تم نے پڑھ لیا ہے۔ لہذا یہ جو آپ کے ذہن میں کسی نے ڈال دیا ہے یا اس طرح کی بعض باتیں پاکستان میں شروع ہو گئی ہیں کچھ عرصے سے، اور وہ بھی کسی ایک صاحب کی وجہ سے شروع ہوئی ہیں، تو وہ ہمارے لیے معیار نہیں ہے۔ معیار ہمارے فقہا ہیں، ہمارے مجتہدین ہیں، ولی فقیہ ہے، ان سے مراجع سے آپ پوچھ لیں، وہ جس طرح سے کہیں اس طرح سے اپنے فرائض انجام دیں۔ جی کوئی اور سوال؟
جی آغائی محترم، آپ نے بہت اچھی انداز میں اس جو میرے ذہن میں جو فتوحات تھے ان کو کلیئر کر ہو گئے، لیکن یہ استاد محترم نے اس پچھلے جمعے میں آغائی جواد نقوی صاحب نے اس کے اوپر گفتگو کی تھی، اس نے کہا تھا کہ قرآن سے بھی ثابت ہے کہ یہ واجب عینی ہے، سنت میں بھی ہے یہ اسارۃ الجواز، لیکن یہ فقہا نے درمیان سے یہ راستہ نکالا ہے کہ یہ تواجب تخیر کا کوئی کنسپٹ سنت یا قرآن سے نہیں ملتا ہے، اس لیے کنفیوژن پیدا ہوئی تھی، اس لیے پھر آپ کو زحمت دیا۔
دیکھیں، آپ نے اب نام لے لیا، میں مناسب نہیں سمجھتا تھا کہ نام لیا جائے، آپ نے نام لیا میرا خیال درست نہیں تھا، لیکن یہ ذہن میں رکھیں کہ ہم جناب مولانا جواد نقوی صاحب کو قبول کریں یا طول تاریخ میں 1400 سالوں کے ان تمام فقہا اور مجتہدین کو، ایک سمپل سا سوال ہے نا۔ اب ہم ان کی بات اگر قبول کرنا شروع کر دیں کہ بھئی یہ درست نتیجے تک پہنچے ہیں، تو اس کا مطلب ہے جو فقہا تھے، جن کو فقہا کہا جاتا ہے، جن کو مجتہدین کہا جاتا ہے، شیخ طوسی جیسے لوگ، خواجہ طوسی جیسے لوگ، علامہ حلی جیسے لوگ، آج کے دور میں مقدس اردبیلی جیسے لوگ، آیت اللہ العظمیٰ بروجردی جیسے لوگ، امام خمینی اور آیت اللہ العظمیٰ خوئی جیسے لوگ، آیت اللہ العظمیٰ سیستانی جیسے لوگ، آیت اللہ خامنہ‌ای جیسے لوگ، یعنی یہ سب جو ہیں ایک طرف اور یہ صاحب ایک طرف، تو یہ مجھے سمجھ نہیں آتی، واللہ عالم۔ مجھے تو سمپل جو بات سمجھ آتی ہے وہ یہ ہے کہ ہم تک دین سے جواد نقوی صاحب کے ذریعے سے نہیں پہنچا، ان فقہا مجتہدین محدثین متکلمین اور شاگردان مکتب اہل البیت کے ذریعے سے پہنچا ہے، اور یہ جو فقہا ہیں ان کی جو تاریخ ہے اس تاریخ کو آپ پڑھ لیں. انہوں نے مکتب تشیع کو ہم تک پہنچانے کے لیے خون دل پیا ہے. اب ہم میں اس سے زیادہ کیا عرض کروں, میں نہیں چاہتا کہ خامخواہ کوئی ایسی بات ہو جو اختلاف کا باعث بنے, چونکہ علمی موضوع تھا, آپ نے نام لے لیا, اس لیے میں مجبوراً یہ بات عرض کر رہا ہوں کہ معذرت کے ساتھ ہم اس معاملے میں سے جواد نقوی صاحب کو قبول نہیں کر سکتے 1% بھی. اور اس کی ایک بنیادی وجہ یہ ہے کہ جب تک انہوں نے خود نماز جمعہ شروع نہیں کیا, نماز جمعہ درست نہیں تھا. جب انہوں نے شروع کیا تو پھر اب یہ واجب عینی بھی ہو گیا. تو یہ فلسفہ مجھے سمجھ نہیں آتا. بہرحال عبادات میں دیکھیں, میں آپ کو ایک سمپل سی مثال سمجھا دیتا ہوں اور شاید بات واضح ہو جائے کہ غالباً علامہ یہ ہلی کے حوالے سے, مجھے اب ایگزیکٹ علامہ ہلی کے حوالے سے ہے یا کسی اور فقیہ کے حوالے سے یاد نہیں ہے, لیکن میرے ذہن میں علامہ ہلی کا نام ہے, ان سے ایک فتویٰ پوچھا گیا. فتویٰ یہ تھا کہ اگر آپ کے گھر کے کنویں کے اندر نجس گر جائے, نجاست گر جائے, تو آپ کتنے ڈول پانی کے نکالیں گے تو آپ کے گھر کے کنویں کا پانی پاک ہو جائے گا. یہ سوال تھا, فقہی سوال تھا. میں نے عرض کیا کہ فقہا کی آرا میں چینجنگ آتی رہتی ہیں زمانے کے حساب سے. انہوں نے اس کا جواب لکھنا تھا. انہوں نے دیکھا ان کے اپنے گھر میں کنواں موجود ہے. اب انہوں نے سوچا کہ اگر میں اپنے گھر کے کنویں کو بند نہ کروں تو میں غیر جانبدار ہو کر فتویٰ نہیں دے سکتا, لہذا سب سے پہلے انہوں نے جا کے اپنے گھر کے کنویں کو بند کر دیا, مٹی ڈال دی. اس کے بعد ذہن اب آزاد ہو گیا. اب جب ذہن آزاد ہو گیا تو پھر انہوں نے روایات پر غور و خوض کیا اور اس کے بعد اس کا حکم نکال کر کہا میری رائے میں, یعنی میرا فتویٰ, میرا استنباط, میرا فہم روایات اور آیات اور سیرے علماء سے وہ یہ ہے, اور انہوں نے اپنی رائے دی. کسی نے پوچھا کہ آپ نے اپنے گھر کا کنواں کیوں بند کیا؟ کہا کہ میرے ذہن میں یہ خیال آتا تھا اگر میرے گھر میں میرے کنویں کے اندر کوئی نجاست گرے تو میں تو یہی چاہوں گا نا کہ میں جلد سے جلد اس پانی کو پاک کر پاؤں. تو یہ جو میری وابستگی ہے میرے گھر کے کنویں سے, وہ مجھے کہیں حکم خدا کے استنباط اور فہم میں منحرف نہ کر دے, اس لیے میں نے اپنے گھر کے کنویں کو بند کر دیا تھا. بہرحال دینی معاملات میں اپنے ان ذاتی یا اپنے سے متعلق امور کو ایک طرف رکھنا چاہیے. ہم مقلد ہیں اور ہماری ایک تاریخ ہے, اور وہ تاریخ امام عصر کے دور سے مسلسل اب تک متصل تاریخ ہے. اس متصل تاریخ میں تمام شخصیات پاکیزہ ترین شخصیات تھیں, مقدس ترین شخصیات تھیں, اپنے عملی زندگی کے حوالے سے باتقویٰ ترین شخصیات تھیں, قرآن اور حدیث کے فہم کے حوالے سے اعلیٰ ترین شخصیات تھیں, اور وہی سلسلہ اب تک جاری ہے. آج فتویٰ کے حوالے سے ہو سکتا ہے کسی شخص کو آیت اللہ العظمیٰ سیستانی یا آیت اللہ العظمیٰ امام خامنئی کے فتویٰ سے اختلاف ہو, لیکن جب حکم آئے تو کوئی اختلاف نہیں کر سکتا. تو آج بھی اس طرح کے مسائل میں ہمیں ان کی طرف دیکھنا چاہیے جو حاکم ہیں اس دنیا میں اس وقت, ایک اسلامی مملکت کے, اور نظام چلا رہے ہیں, ولی امر مسلمین ہیں, امور مسلمین کے ولی ہیں, ان سے پوچھنا چاہیے, اور ان سے جو بھی ٹکرائے اس طرح کے معاملے میں وہاں پر ہمیں اپنا راستہ جدا کرنا چاہیے, اور وہاں جانا چاہیے جہاں پر ہمیں آئمہ ملے جو ہمیں نظام ولایت اور نظام علوی سے متصل کر سکے. نہیں ہے کہ فقہا مجتہدین اور مراجع سے ہم کٹ جائیں, اس سے ہمیں اجتناب کرنا چاہیے. جی کوئی اور سوال؟
جی اتنا بتول.
کوئی اور سوال ہے؟
جی اتنا بتول. जी मरियम फातिमा।
अस्सलाम वालेकुम आपा। हेलो,
जी जी फरमाइए। जी
आवाज आ रही है जी?
बिल्कुल आ रही है, बिल्कुल आ रही है।
आगा, मेरा सवाल ये था, जैसे आपने कहा वालिदैन के हवाले से, यानी कि जाहिर है उनकी रेस्पेक्ट और सारा कुछ होता है, लेकिन मतलब कई जगहों पे ये भी होता है कि वालिदैन यानी बच्चों के बीच में अदल करने के आदी नहीं होते। बस बच्चों को ज्यादा फोकियत देते हैं, अगलों को फिर वो इतना वो नहीं करते, और बल्कि काफी नाराज भी हो जाते हैं। तो मतलब यानी जैसे हम लोग उनको विजिट करें तो हमारे आने से उन्हें लगता है जैसे रंज ही हो रहा हो, हर बात पे चिड़चिड़ाना, हर बात पे मतलब करना, और दूसरे बच्चे को ज्यादा दे रहे हैं। तो क्या फिर ऐसे में हमें उनको विजिट करना चाहिए, या कि मतलब ये तो फिर हमें लगता है उनके रंज का ही बास बनता है कि भाई देख करके उन्हें जैसे ज्यादा ही यानी कुछ बातें नागवार गुजर रही हैं और सारा कुछ है। तो उस हवाले से क्या फिर भी यही हुक्म है कि मतलब हम उनके मतलब उन्हें विजिट कर रहे हैं, उनके साथ लगे रहे हैं सारा कुछ, हालांकि उन्हें देख करके भी लगता है जैसे कि उन्हें अच्छी फीलिंग नहीं आ रही है, तो
जी
इसके बारे
आप
में।
कहाँ से बात कर रही हैं?
जी मैं लखनऊ इंडिया से।
हमारी बहन का जो सवाल है वो बड़ा नेचुरल सवाल है और हमारे माशरे का ये अलमिया है। देखिए, तरबियत के हवाले से कुछ जिम्मेदारियां वालिदैन की हैं और उन जिम्मेदारियों में से एक जिम्मेदारी ये है कि बच्चों के दरमियान ये एहसास कभी भी पैदा ना होने दें कि कौन उनको ज्यादा अजीज है और कौन उनको कमतर अजीज है। ये एहसास कभी भी पैदा ना होने दें, ये वालिदैन की जिम्मेदारी है। अगरचे तबीई तौर पर नेचुरल वे में अगर देखा जाए, ये हो सकता है कोई बच्चा वालिदैन को ज्यादा अच्छा लगे बाकियों की निस्बत। इसका मतलब ये नहीं है कि बाकियों को वो पसंद नहीं करते, ये नहीं है। कोई बच्चा इंसान के दिल को ज्यादा भाता है, ये हो सकता है, लेकिन अगर उसका इजहार किया जाए तो बच्चों के अंदर दुश्मनी का बीज आप बोते हैं उसके नतीजे। लिहाजा बच्चों को अगर एक दूसरे का मुहिब और एक दूसरे से मोहब्बत करने वाला बनाना चाहें तो उसके लिए जरूरी है कि आप कभी भी बच्चों के दरमियान मोहब्बत निछावर करने में, उनका ख्याल रखने में, उनकी जरूरतों को पूरा करने के हवाले से कभी भी उनको एक दूसरे पर तरजीह न दें, बराबर रखें। ये तरबियत का एक बुनियादी उसूल है और वालिदैन की जिम्मेदारी है। लेकिन आमतौर पर हमारे माशरे के अंदर वालिदैन ज्यादा पढ़े लिखे नहीं होते, बाज़ औक़ात पढ़े लिखे होते भी हैं तो इन तरबियती उसूलों से बिल्कुल नाआशना होते हैं और उसके नतीजे में वो ऐसी गलती कर जाते हैं। उस गलती के नतीजे में बच्चों के दिलों में एक गिरह पड़ जाती है। जब बच्चों के दिलों में गिरह पड़ जाए तो उसका नतीजा क्या है? उसका नतीजा यह है कि फिर बच्चे एक दूसरे से भी तासुब बरतते हैं और वालदेन के हवाले से भी बच्चे फौरन कॉन्शियस हो जाते हैं, इनको वो ज्यादा अजीज है, बस उसी के साथ लगे रहे। लेकिन शरीयत ने हमें इस चीज से मना किया है। शरीयत कहती है कि वालदेन चाहे तुम पर जुल्म करें, तुम उनके साथ मेहरबानी से पेश आओ। वालदेन चाहे तुम्हारी हक तलफी करें, तुम उनके साथ रहमदिली से पेश आओ। वालदेन चाहे तुम्हारा हक तुम्हें न दें, तुम उनके साथ ऐसे पेश आओ कि गोया उनके गुलाम। लिहाजा बच्चों ने अपनी जिम्मेदारी हर सूरत में निभानी है, चाहे वालिदैन बर हो यानी नेक हो या फाजिर हो, फासिक हो, जालिम हो, गलत हो, जो कुछ भी हो, बच्चों को उनके फिस्क की वजह से या उनके जुल्म की वजह से या उनकी बेएतदाली की वजह से ये इजाजत नहीं मिल सकती कि बच्चे भी बेएतदाली करें। नहीं, ये कतअन दुरुस्त नहीं है। बच्चों को अपना फरीजा निभाना चाहिए। जी कोई और सवाल?
जी हुसैन हैदर।
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाह।
आगा साहब, आप अभी जो लेक्चर में फरमा रहे थे कि वालदैन
भी
के
मेंशन कर दें।
रोजे जुमा जो है जी, साहिवाल पाकिस्तान, के वालदैन की कब्र पे जाना चाहिए जुमा के रोज, جب والدین کے قبور آپ کے علاقے سے کافی دور ہوں، کافی ڈسٹنس پہ ہوں، تو پھر کیا کہ آپ کے قریبی جو ہمارا قبرستان ہے وہاں جا سکتے ہیں اس نیابت میں کہ ہمیں وہ اجر ملے؟
دیکھیے، جو اجر کا وعدہ ہے وہ تو ہے خود والدین کے اپنے قبر میں اور ان کے قبر پر جا کر وہاں پر دعا مانگنے کا، اجر وہاں پر ہے.
جی جی جی.
اگر والدین کی قبریں دور ہوں تو آپ اپنے گھر بیٹھ کر وہ کام کریں جس سے والدین تک ثواب پہنچے، چاہے وہ کوئی بھی نیکی کا کام ہو، چاہے وہ قرآن کی تلاوت ہو یا خلق خدا کی خدمت ہو. دونوں صورتوں میں گھر بیٹھ کر یہ کام کیا جا سکتا ہے، اس صورت میں جب آپ قبر تک خود نہ جا سکیں. لیکن جب کبھی آپ کو موقع ملے سفر کرنا چاہیے، جانا چاہیے اور قبر پر اپنے دونوں ہاتھوں کی انگلیاں رکھ کر ان کے لیے فاتحہ، سورہ اخلاص، آیت الکرسی اور سورۃ القدر اور دیگر قرآن کریم کی صورتیں پڑھنی چاہیے. لیکن اگر وہاں پر پہنچ نہ سکیں تو گھر میں یہ کام کیا جا سکتا ہے. جہاں تک گھر کے قریب کسی قبرستان میں جانے کا تعلق ہے، والدین سے قطع نظر، یہ ہمیں اخلاقی تربیت اسلام دیتا ہے کہ آپ جمعرات کو، جمعے کو، جمعرات کے دن خصوصاً ضرور جائیں قبرستانوں میں، اہل قبور کے لیے دعائیں کریں. اہل قبور میں چاہے آپ کے ہوں یا نہ ہوں، دونوں صورتوں میں وہاں پر جا کے دعائیں کریں. اس لیے کہ اس کے دو طرح کے فائدے ہیں، ایک یہ کہ ان قبور والوں کو آپ سے جو خیر پہنچے گا، فیض پہنچے گا، وہی پلٹ کر آپ کے پاس بھی آئے گا اور اللہ آپ کو بھی دے گا. دوسرا یہ کہ قبرستانوں میں جانے سے انسان کا دل زندہ ہو جاتا ہے، انسان موت کو یاد کرنے لگتا ہے، زندگی کی بے ثباتی اس کو یاد رہتی ہے، اور اس کا نتیجہ یہ ہے کہ پھر انسان وہ کام نہیں کرتا جس کا جواب اس کو مرنے کے بعد دینا پڑے. اس لیے قبرستانوں میں جانے کا اپنا ثواب ہے، چاہے وہاں پر والدین ہوں یا نہ ہوں، جانا ضرور چاہیے. لیکن خواتین کو چاہیے کہ دن میں جائیں، رات میں نہ جائیں. جی، کوئی اور سوال؟
جی، کشمیر.
ہاں، السلام علیکم آغا.
وعلیکم السلام ورحمۃ اللہ.
ہاں جی، یہی میرا سوال یہی ہے کہ جب ہم
کہاں سے بات کر رہی ہیں؟
کشمیر سے.
کہاں سے اور نام کیا ہے آپ کا؟
شاہینہ، کشمیر سے.
کشمیر سے، جی جی، فرمائیے.
یہ مطلب ہماری جو مطلب والدہ ہے وہ اس دنیا میں نہیں ہے، تو ہم زیادہ تر قبرستان نہیں جا سکتے ہیں، تو ہم گھر میں ہی بیٹھ کے فاتحہ قرآن خوانی کرواتے ہیں. تو آج ہی بولتے ہیں کہ عورتوں کو نہیں جانا چاہیے قبرستان سے، تو اس لیے کیا عورتیں جا سکتی ہیں؟ تو ہم کبھی کبھار جاتے ہیں، ہم قبرستان زیادہ نہیں، تو ہم گھر میں ہی قرآن خوانی کرتے ہیں. اور دوسرا سوال میرا یہ ہے کہ جیسے ابھی یہ سسٹر بول رہی تھی کہ گھر میں جو تین بچے ہوتے ہیں یا چار بچے ہوتے ہیں، میرا چھوٹا والا بیٹا.
آواز اونچی رکھیں، آپ کی آواز بہت کم ہے، ذرا آواز اونچی رکھیں یا ریسیور قریب کر لیں.
جی جی
جی،
تو میرا دوسرا سوال یہ ہے کہ میرا چھوٹا والا بیٹا ہے، وہ ایک بیٹی ہے، دو بیٹے ہیں. میرا جو چھوٹا والا بیٹا ہے، جب وہ اسکول جاتا ہے تو میں اس کو خود ہی چائے شائے دیتی ہوں، انڈا ونڈا کھلاتی ہوں. تو وہ دوسرے بس بولتے ہیں کہ آپ اس کو زیادہ یہ کرتی ہو، ہمیں نہیں کرتی ہو. لیکن میرے من میں ایسا نہیں ہوتا ہے کہ میں ان کو اس سے زیادہ کمپیئر کر. یہ بولتے ہیں کہ نہیں، آپ اسی کو زیادہ کرتی ہو، آپ کو زیادہ چہیتا ہے. تو ان میں یہ فرق ہوا ہے، لیکن میں مجھے نہیں ہے یہ دل میں کہ میں تینوں بچوں کو الگ الگ یہ کروں، کیونکہ میرے پاس تین بچے ہیں، تو ایک ہی میں ان کو یہ کرتی ہوں، ان کو دودھ دیتی ہوں، تو برابر تینوں کو دیتی ہوں، کام زیادہ کسی کو نہیں دیتی ہوں. لیکن وہ پھر بھی بولتے ہیں کہ
پہلا آپ کا سوال تھا کیا خواتین قبرستان میں جا سکتی ہیں یا نہیں جا سکتی. خواتین بالکل جا سکتی ہیں، ممانعت کوئی نہیں ہے. میں نے عرض کیا کہ حاملہ خواتین کو خصوصاً رات کے موقع پر بالخصوص جانا نہیں چاہیے، لیکن دن کی روشنی میں وہ جا سکتی ہیں، جائیں، ضرور جائیں اور قبرستانوں پر جا کر وہاں پر دعائیں پڑھیں، فاتحے پڑھیں، قرآن پڑھیں کوئی حرج نہیں ہے. حضرت زہرا سلام اللہ علیہا بھی مدینہ سے جایا کرتی تھیں احد میں شہدائے احد کے قبروں پر، 8 سے 10 کلومیٹر کا فاصلہ بنتا ہے شہر مدینہ سے احد کا میدان، لیکن وہاں پر جایا کرتی تھی، یہ کوئی مسئلہ نہیں ہے، خواتین جا سکتی. جہاں تک آپ کے دوسرے سوال کا تعلق ہے، دیکھیے یہ بات درست ہے کہ آپ کے دل میں کوئی ایسی چیز نہیں ہے. بچوں نے کیوں محسوس کیا، یہ سوال ہے نا، بچوں نے اس لیے محسوس کیا کہ آپ نے انڈے بنا کے ایک بیٹے کو دیے باقیوں کو نہیں دیے، تو آپ یا اس کو بھی نہ دیں یا باقیوں کو بھی دیں، یا پھر دوسری صورت یہ ہے کہ آپ ہر بچے سے اس کی پسند پوچھیں اور جو اس کو پسند ہے وہ اس کو دیں، تاکہ دوسرے بچے کے دل میں یہ احساس پیدا نہ ہو کہ اس کی طرف ماں کا رجحان زیادہ ہے. ایک بچہ انڈا پسند کرتا ہے، دوسرا بچہ گوشت پسند کرتا ہے، گوشت والے کو گوشت کھلائیں، انڈے والے کو انڈا کھلائیں، دونوں کو ایک دوسرے سے شکایت بھی نہیں ہوگی اور آپ کے حوالے سے بھی وہ کبھی بھی منفی انداز میں نہیں سوچیں گے. لیکن جب آپ کسی ایک بچے کو 1, 2, 3 انڈے دیں اور دوسرے بچے چاہے کچھ بھی ہو ان کو نہ ملے، تو ان کے ذہن میں یقیناً یہ خیال آئے گا کہ مجھ سے زیادہ میری ماں اس کو چاہتی ہے. تو اس لیے تعادل اس میں، توازن اس میں برقرار رکھیں. یہ کوئی اور سوال؟
جی زہرا.
السلام علیکم، میرا نام زہرا ہے اور میں کراچی سے ہوں. میرا سوال یہ تھا آغا کہ آج ظہر کا وقت تھا 12:16، تو میں ظہر عصر کی نماز جو ہے 12:30 تک پڑھ چکی تھی، تو کیا آیا میری عصر کی نماز صحیح ہے؟ 12:30 تک دونوں اگر نمازیں پڑھ لی جائیں
ظہر عصر کا. سوال آپ کا بڑا اچھا ہے، سوال آپ کا بڑا اچھا ہے اور سب کے لیے مفید ہے. دیکھیے پہلی بات تو یہ ہے کہ نماز گھڑی کا ٹائم دیکھ کر نہیں بلکہ زوال کا ٹائم دیکھ کر پڑھنا چاہیے. زوال کا ٹائم مختلف موسموں میں مختلف ہو جاتا ہے، سردیوں میں اوور ٹائم ہوتا ہے اور گرمیوں میں اوور ٹائم ہوتا ہے. آپ کے پاس گوگل موجود ہے، گوگل کریں اور اوپر لکھیں زوال کا وقت کراچی میں فرض کریں، یا زوال کا وقت دلی میں، یا فرض کریں زوال کا وقت واشنگٹن ڈی سی میں، نیو یارک میں یا ٹوکیو میں، آپ کو فوراً جو ہے اس کا جواب آ جائے گا کہ زوال کا وقت اس شہر میں کتنے بجے ہے اس تاریخ میں. چونکہ تاریخیں بدلنے سے، موسم کے بدلنے سے وقت بدلتا ہے، اس لیے یہ بات کروں. جب زوال کا وقت ہو جائے تو وہ جو زوال کا وقت شروع ہوا اس وقت سے لے کر اتنا ٹائم جس میں آپ ظہر کی نماز پڑھ سکیں، یہ مخصوص وقت ہے صرف اور صرف ظہر کی نماز کے لیے. اس وقت میں آپ عصر کی نماز نہیں پڑھ سکتی، چونکہ وہ مخصوص وقت ہے صرف ظہر کے لیے. آپ نے وہ نماز پڑھ لی، اب اس کے بعد جو ٹائم ہے وہ نمبر ایک مشترک ٹائم ہے ظہر اور عصر کے لیے، چونکہ آپ ظہر کی نماز پڑھ چکی ہیں، اس لیے عصر کی نماز اس سے متصل کر کے اگلے اس موقع پر، اس ظہر کی نماز کے فوراً بعد والے وقت میں یہ نماز آپ پڑھ سکتی ہیں، کوئی حرج نہیں ہے. لیکن یہ ظہر کی فضیلت کا وقت تو ہے، عصر کا مشترک وقت ہے، عصر کی فضیلت کا وقت نہیں ہے. اس ٹائم پر آپ ظہر بھی پڑھ سکتی ہیں اور ظہر کے فوراً بعد عصر بھی پڑھ سکتی ہیں، لیکن اگر عصر کی فضیلت کا وقت تلاش کرنا چاہیں تو وہ تب ہے جب آپ کے ظہر کے موقع سے، یعنی زوال کے موقع سے، آپ نے اگر ایک ڈنڈی کھڑی کر دی تو سورج کی روشنی کا جو سایہ ختم ہوتا ہے وہ ہے زوال کا آغاز، جب مشرق کی طرف اس کا سایہ شروع ہو جائے. تو یہ جو سایہ اس ڈنڈی کے ایک برابر ہو جائے سائز میں، تو اس کے بعد عصر کی فضیلت کا وقت شروع ہو جاتا ہے. آپ کو اگر عصر کی فضیلت کا ٹائم چاہیے تو وہ ہے، زیادہ ثواب ہے. لیکن اس سے پہلے پڑھنا چاہیں تو مشترک وقت ہے، اور مشترک وقت میں آپ دونوں نمازیں پڑھ سکتی ہیں لیکن ترتیب شرط ہے، پہلے آپ نے ظہر ہی کی نماز پڑھنی ہے اور اس کے بعد عصر کی نماز پڑھنی ہے. جی کوئی اور سوال؟
تطہیر حسین بالٹی مائک، جی مائک انمیوٹ کیجیے.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
میرا نام تطہیر حسین ہے، میرا تعلق
آپ کی آواز سے. آپ کی آواز کم ہے، آپ اپنا تعارف دوبارہ کروائیں اور ذرا ریسیور قریب کر لیں.
جی جی، میرا نام تطہیر حسین ہے اور میرا تعلق اسکردو سے ہے، لیکن میں بھی فی الحال سب تعلق پڑھتا ہوں.
تعلق کہاں سے ہے؟
اسکردو سے.
جی 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 فرمائیے.
اور میں بھی فی الحال ادھر سب تعلق پڑھائی کر رہا ہوں. تو
کہاں پر
ایک مسئلہ یہ ہوتا ہے کہ ٹائم جو ہوتا ہے نماز کا وہ تھوڑا آگے پیچھے ہو جاتا ہے، تو عصر کا جو ٹائم ہے عصر میں وہ ہوتا ہے جی 12 بجے میرے خیال میں، تو اسی ٹائم پڑھ سکتے ہیں جب کہ اذان نہیں ہو.
میں نے ابھی پہلے سوال کے جواب میں بھی عرض کیا کہ نماز کے وجوب کا وقت اذان سن کر نہیں ہے بلکہ زوال کے دخول کی شرط ہے، جیسے ہی زوال داخل ہو جائے، اب چاہے کوئی اذان دے یا نہ دے. فرض کرے زوال کا ٹائم 12:26 پہ ہے اور مسجد سے اذان 1:55 پہ ہوتی ہے، تو کیا ہم نماز نہ پڑھیں؟ کیوں نہ پڑھیں بھائی، اس اذان دینے والے نے تاخیر کی ہے، زوال کا وقت تو وہی ہے. اس لیے یہ ذہن میں رکھیں کہ اذان شرط نہیں ہے، زوال کے وقت کا داخل ہونا شرط ہے. اب اگر زوال کا وقت داخل ہو گیا ہے تو آپ نماز پڑھ سکتے ہیں، لیکن نماز میں ترتیب شرط ہے، چاہے وہ مغرب کی نماز ہو اور عشاء کی نماز ہو یا ظہر کی اور عصر کی نماز ہو، ترتیب شرط ہے. پہلے آپ نے ظہر ہی پڑھنی ہوگی، اس کے بعد عصر، اور پھر پہلے آپ نے مغربی پڑھنی ہوگی، اس کے بعد عشاء. جی کوئی اور سوال ہے؟
جی آگا، ایک سوال چیٹ میں آیا ہے کہ اگر پیرنٹس وراثت کو اسلامک وے پہ ڈسٹریبیوٹ نہ کریں تو کیا ہم پیرنٹس کے اگینسٹ ہو سکتے ہیں؟
دیکھیے، والدین نے اگر اپنی زندگی میں اپنے بچوں کے درمیان وراثت تقسیم کی اور اس میں انہوں نے زیادتی کی، تو آپ ان سے مؤدبانہ انداز میں، بے ادبی کے بغیر، اخلاقیات کا خیال رکھتے ہوئے اعتراض ضرور کر سکتے ہیں کہ آپ نے شریعت کے مطابق نہیں کیا، لیکن کبھی بھی ان کے گریبان میں ہاتھ نہیں ڈال سکتے، ان کو کورٹ کچہریوں میں گھسیٹ نہیں سکتے. لہذا وراثت کی تقسیم میں اگر والدین نے زیادتی کی ہے تو بچوں کو چاہیے کہ والدین کی زیادتی کے مقابلے میں خود سے زیادتی شروع نہ کریں، یعنی ان کا غلط کام آپ کو یہ جواز نہیں دیتا کہ آپ بھی غلط کام کریں. آپ کا کام ہے ان کا خیال رکھنا، اطاعت کرنا، دل جوئی کرنا اور دل دکھانے سے اجتناب کرنا، چاہے وہ آپ کے نقصان ہی میں کیوں نہ جائے. اگر والدین کی اس وراثت میں ظاہری طور پر اس وقت آپ کو کچھ مادی حوالے سے کم چیزیں ملتی ہیں یا نہیں ملتی فرض کریں، تو یہ یاد رکھیں اوپر کوئی خدا ہے، اور وہ خدا جب آپ کی طرف سے آپ کا یہ ایثار دیکھتا ہے، آپ کی طرف سے اللہ کے حکم کی اطاعت کا مشاہدہ کرتا ہے، تو وہ بہت جلد آپ کو اس وراثت کی نسبت کئی گنا زیادہ دے سکتا ہے، اور جن کو وہ وراثت ملی اور بڑے خوش تھے ان سے بڑی آسانی سے وہ چھین سکتا ہے. لہذا اللہ کی اطاعت کریں، اللہ کا حکم مانیں، اور اللہ کی اطاعت کرتے ہوئے ظالم والدین سے ظلم نہ کریں، فاسق یا فاجر والدین سے آپ فاجرانہ اور فاسقانہ عمل کا ارتکاب کر کے برابری نہ کریں، کبھی بھی نہ کریں، آپ کی ذمہ داری یہ نہیں ہے. آگے کوئی اور سوال؟
جی کاظمی.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
آغا صاحب میں عدیل بات کر رہا ہوں جاپان سے. آغا صاحب یہ جس طرح پہلے بھی دو کوسچن آئے ہیں کہ یہ نماز کے ٹائم کے حوالے سے، تو میں نے یہ پوچھنا تھا کہ میں یہاں پہ چونکہ جاپان میں مختلف جگہ پہ ٹریول کرنا ہوتا ہے، تو یہ ہے کہ ایک اپلیکیشن ہے ایران سے اسلامک، جس کے اوپر جو ہے نا وہ ٹائم ٹیبل وغیرہ بھی سارا کچھ مینشن ہوتا ہے، اور دوسرا یہ ہے کہ وہ قبلہ کی لوکیشن وغیرہ بھی اس سے ہم فائنڈ کر سکتے ہیں. اب اس میں فارمولے ڈفرینٹ ہوتے ہیں، جیسا کہ آپ بھی مے بی اس چیز سے واقف ہوں گے کہ اس میں شیعہ اسنا اشری فارمولا ہے ایک کیلکولیشن کرنے کے لیے، یونیورسٹی آف اسلامک سائنسز کراچی ہے، ٹھیک ہے، پھر مسلم ورلڈ لیگ ہے، اس طرح سے یعنی 6-7 ہیں تقریباً اس طرح سے ادارے ہیں جن کے فارمولے وہ یوز کر کے، تو ڈفرینٹ ٹائم جو ہے آ جاتے ہیں اس میں، ٹائم ڈفرینس آ جاتے ہیں. فرض کریں اگر شیعہ اسنا عشری کے فارمولے سے چیک کریں تو وہ زوال کا وقت مثال کے طور پہ بتائے گا 12:10، اگر مسلم ورلڈ لیگ کو چیک کرتے ہیں تو وہ بتائے گا 11:55. تو آیا ہم کسی ایک کو فالو کر سکتے ہیں کہ مثلا یا ہم شیعہ اسنا عشری ہیں تو ہم شیعہ اسنا عشری والے کو بس فالو کریں؟
دیکھیے یہ ہے سائنسی معاملہ. سائنسی معاملے میں دو چیزیں ہمیشہ ذہن میں رکھیں، ایک یہ کہ جب تک آپ کو یقین نہ ہو آپ عمل نہیں کر سکتے، لہذا چاہے شیعہ اسنا اشری کے عنوان سے اپلیکیشن ہو، فارمولا ہو، یا کسی اور عنوان سے، اگر آپ کو یقین ہے کہ یہ درست ہے اور یقین کی کوئی بنیاد ہے تو اس صورت میں آپ اس پر عمل کریں. یقین نہیں ہے تو جب تک یقین حاصل نہ ہو آپ عمل نہیں کر سکتے. اب جیسے آپ نے مثال دی کہ ایک اپلیکیشن یا ایک فارمولا کہتا ہے کہ 11:55 ہے، 56 ہے، اور دوسرا فارمولا کہتا ہے کہ 12:10 ہے، تو آپ کو یقین کب آئے گا؟ یقین تب آئے گا جب 12:11 ہو جائیں کہ اب تو کم از کم دونوں کی نگاہ میں زوال کا وقت داخل ہو چکا ہے، چاہے وہ فارمولا ہو چاہے یہ فارمولا ہو. وہ جو آپ کا یقین ہے اس یقین کے مطابق آپ عمل کریں، آپ بری ذمہ ہوں گے. لیکن اگر آپ نے فرض کریں 11:55 والے پر عمل کیا تو آپ یقین سے عمل نہیں کر رہے، چونکہ آپ کے ذہن میں ایک گوشے میں ہے کہ ہو سکتا ہے ابھی زوال کا وقت داخل نہ ہوا ہو. تو یہ جو ہو سکتا ہے کا احساس ہے جو آپ کے اندر پیدا ہو رہا ہے، یہ آپ کو بے یقین کر رہا ہے، اور بے یقینی میں کوئی بھی واجب عمل انجام دیا نہیں جا سکتا، فریضہ ادا نہیں ہوتا. اس لیے آپ جو بھی کام کریں اس وقت کریں جب آپ کو یقین ہو کہ وقت داخل ہو چکا ہے، یقین ہو کہ لباس پاک ہے، یقین ہو کہ زمین پاک ہے، یقین ہو کہ پانی جس سے آپ وضو کر رہے ہیں وہ پاک ہے. تمام عبادات کا معیار یہی یقین ہے.
جی طاہرہ ایم کن. جی مائک انمیوٹ کیجیے. جی طاہرہ خونت.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
میں انڈیا سے بول رہی ہوں.
جی جی کہاں سے؟
ایک آنٹی انڈیا احمدآباد.
احمدآباد سے. جی جی فرمائیے.
میں جو ممی ہے اس کے پہلے 9 کے تھے تب روزے رکھتے تھے، نماز پڑھتے تھے کہ نہیں ایسا آئیڈیا نہیں ہے، اور کب سے پڑھتے تھے، کتنے چھوڑے تھے کیا ہے، تو وہ یوں ہی ابھی تو رکھتے ہیں نماز بھی پڑھتے ہیں، اس کے کاؤنٹنگ کیسا کرنا چاہیے؟
اس کا نسخہ بڑا آسان ہے شریعت میں. دیکھیے آپ کو اگر یہ یقین ہے کہ 9 کی عمر میں آپ پر نماز اور روزہ فرض ہوا تھا، اب آپ کبھی نماز پڑھتی تھیں اور کبھی نہیں پڑھتی تھیں، कभी आप रोजा रखती थी और कभी नहीं रखती थी। अंदाजा लगाएं कि कम अज कम कितनी नमाजें छूट चुकी होंगी, अंदाजा लगाएं, ज्यादा से ज्यादा नहीं, कम अज कम कितनी नमाजें छूट गई होंगी, कम अज कम कितने रोजे छूट गए होंगे। वो जो आप अंदाजा लगाएंगी उस अंदाजे के मुताबिक जो आपको अंदाजा होगा, इतने रोजे तो जरूर छूटे हैं, इतनी नमाजें तो जरूर छूटी हैं, तो वो नमाजें आप पढ़ लें, वो रोजे आप रख लें।
जी आगे माइक अनम्यूट कीजिएगा। अगर लास्ट पार्ट रह गया आपका दोहरा देगा दोबारा,
लास्ट
आपका लास्ट सेंटेंस रह गया था जवाब देते हुए, म्यूट हो गया।
मुझे समझ नहीं आई, वल्लाह आलम।
जी अगर आप जब जवाब दे रहे थे तो आपका लास्ट सेंटेंस जो है वो म्यूट हो गया।
अच्छा अच्छा अच्छा, वो हमारी बहन से पूछे ना कि क्या उनकी तसल्ली हो गई है या कोई सवाल बाकी है, कोई उलझन बाकी है, फिर मैं उस हिसाब से देखूं कि कोई बात रह गई है या नहीं।
जी आमना लंदन।
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी मेरा सवाल ये है कि अगर किसी की औलाद हो वो डिसेबल्ड हो और एक औलाद एबल्ड हो, तो उसके अंदर जस्टिस कैसे किया जाए, क्योंकि जाहिर है जो स्पेशल नीड होंगे उनको तवज्जो टाइम ज़्यादा दरकार होगी बनिस्बत उनके जो एबल हैं, मगर जहाँ तक अकली हेल्प होती है जैसे एजुकेशन तरबियत, वो उनको ज़्यादा दरकार होगी जो कि एबल है और बनिस्बत उनके, यानी वहाँ फिजिकल नीड्स ज़्यादा हैं, यहाँ पे स्पिरिचुअल एंड मेंटल नीड्स इमोशनल नीड्स वो उस और ज़रा ज़्यादा हैं। एक तो ये चीज़, और दूसरा ये कि इनमें विरासत का भी क्या कोई जो अगर बहुत ज्यादा स्पेशल नीड हो, यानी चल भी ना सकें खा भी ना सकें यानी टोटली डिपेंडेंट ना, तो उनकी विरासत होती है कि नहीं, अगर होती है तो उसकी फिर वालदेन ना रहे तो किस तरह जिम्मेदारी को ट्रांसफर किया जाता है। और दूसरा मेरा सवाल ये था आगा के
जो हमारे एक एक करके जवाब दूं चूंकि फिर मेरे जहन से सवाल निकल जाएगा।
जी जी, जी
आपका पहला जो सवाल था वो इस हवाले से था कि अगर एक बच्चा जहनी तौर पर माजूर है उसको वहां पर ज्यादा तवज्जो की जरूरत है, दूसरे को मादी हवाले से उसकी जिंदगी के की नशोनुमा में ज्यादा तवज्जो की जरूरत है, तो यहां पर हम क्या करें, यही आपका सवाल था?
नहीं नहीं, एक बच्चा अगर एबल हो, यानी दोनों लिहाज से फिजिकली भी एबल हो और मेंटली भी एबल हो, और दूसरा बच्चा स्पेशल नीड हो, और यानी टोटल स्पेशल नीड हो फिजिकली भी और वैसे भी मेंटली भी चैलेंज्ड हो,
यानी अब इन दो बच्चों के दरमियान हम किस तरह से तवाज़ुन और तआदुल बरकरार रखें, ये आपका सवाल है।
जी बिल्कुल, जस्टिस कैसे करें इन दोनों के दरमियान।
बिल्कुल ठीक है। देखिए देखिए आपने खुद अपने सवाल के अंदर मेरा ख्याल है आपने खुद अपना जवाब भी दे दिया है। एक बच्चा उसके दोनों हाथ फर्ज करें काम नहीं करते, तो आपने अपने हाथ से चम्मच से खाना निकाल के उसके मुंह में रखना है, लेकिन दूसरे बच्चे के दोनों हाथ काम कर रहे हैं तो वहां पर आपने ये काम नहीं करना। लेकिन वो जो बच्चा जिसके दोनों हाथ काम कर रहे हैं उसके अंदर अगर एहसास महरूमियत पैदा हो रही है इस वजह से कि यहां पर आप अपने हाथ से चम्मच उठाकर बच्चे के मुंह में डाल रही हैं और उधर ये काम नहीं कर रही हैं, तो उसको ये शऊर दें कि बेटा ये बच्चा डिसेबल है, तुमने भी हमारी ही तरह से इनकी मदद करनी है, आप उसको उसी तरह से ट्रीट करें जिस तरह से आप खुद चाहती हैं। मसलन जब बच्चे को आप तरगीब दिलाएंगी कि ये तुम्हारा बच्चा, तुम्हारा भाई या तुम्हारी बहन स्पेशल है, हम दोनों मिलकर इसका ख्याल रखेंगे, तो बच्चे बहुत जल्दी इन चीजों को एडॉप्ट कर लेते हैं। नतीजतन जब आप उस स्पेशल बच्चे का ख्याल रखना चाहेंगी तो अपने काम में अपने इस नॉर्मल बच्चे को भी शरीक कर लें, जब आप शरीक करेंगी
तो वो बच्चा वही काम जो आप कर रही हैं उस स्पेशल बच्चे के लिए वो अपने हाथों से अंजाम दे रहा होगा और कभी भी उसके अंदर एहसास महरूमियत पैदा नहीं होगी कि मेरे साथ किसी और तरह से और उसके साथ किसी और तरह से ट्रीट किया जा रहा है, तो वो एहसास ही खत्म हो जाएगा और वजूद में ही नहीं आएगा। अगला सवाल क्या था
जी? अगर सवाल ज्यादा है तो एक एक सवाल ले लेते हैं जी। हाजरा सादिक, हेलो,
सलाम अलैकुम।
वालेकुम अस्सलाम,
जजाकल्ला, आपका बहुत अच्छा बेहतरीन दर्स है। मैं चेन्नई से बात कर रही हूँ, इंडिया से
जी जी।
और मेरा ये सवाल है कि अगर हमारे मरहूमीन के जिन्होंने हमें पता नहीं है कि उन्होंने कितनी नमाजें और रोजे जिंदगी में रखे हैं, तो हम उनकी नमाजें, अगर उन्होंने अपनी जिंदगी में नमाजें भी ना भी पढ़ी हों तो उनकी नमाजें और रोजों की कजा के लिए क्या हुक्म है, कैसे हम जो है उनके इन वाजिबात को अदा कर सकते हैं?
बहुत खूब, बहुत खूब। देखिए, पहली बात तो ये जहन में रखें कि मरहूम वालिदैन के हवाले से, खुसूसन वालिद, बच्चों पर जो जिम्मेदारी आयद होती है वो ये है कि घर का जो सबसे बड़ा बेटा है वो पाबंद है अपने वालिदैन या वालिद की कजा नमाजों और रोजों की अदायगी का। अगर ये कानून है, ये शरीयत है, ये यानी कानून की मैं बात कर रहा हूँ, अखलाकियात की नहीं कर रहा, ये जहन में रखें। अखलाकियात और है, कानून और है। कानूनी एतबार से बड़ा बेटा जिम्मेदार है, अखलाकी एतबार से सब जिम्मेदार हैं। अब अगर वालदेन फोत कर गए और उनकी नमाजें भी बाकी हैं और रोजे भी बाकी हैं, अगर बाकी सब बच्चे आपस में बांट कर उनकी कजा नमाजें और रोजे बजा ला सकें, बहुत अच्छी बात है। और एक ताबेदार और नेक औलाद की यही खसूसियत होनी चाहिए, ये काम जरूर करें। और अगर खुद नहीं कर सकते तो इजारे पर ऐसे लोग तलाश करें जो पैसा लेकर इजारतन नमाज पढ़ें, इजारतन रोजा रखें, ताकि उन मरहूमीन की वो जिम्मेदारी जो वो अपनी जिंदगी में अंजाम नहीं दे सके आप लोगों के जरिए से अदा हो जाए और वो उस दुनिया में बरी उज़िम्मा। ये दो सूरतें हुई। तीसरी सूरत यह है कि आदमी को नहीं पता कि भाई वो कितनी नमाजें थी, कितने रोजे थे। इसका उसूल पहले मैं बयान कर चुका हूं किसी और सवाल के जवाब में कि कम से कम जितनी नमाजों का यकीन है वो बजा लाएं, कम से कम जितने रोजों का यकीन है कि ये कजा हुई है वो बजा लाएं। अगर सब घर वाले मिलकर कर सकें अल्हम्दुलिल्लाह, सब बहन भाई मिलकर कर सकें अल्हम्दुलिल्लाह, नहीं हो सका तो जिसको ज्यादा एहसास है वो ये काम करे, इंदल्लाह वो सुरखरू होगा और दुनिया और आखिरत में उसको यकीनी तौर पर अल्लाह की तरफ से अजर मिलेगा और वालिदैन आलम बरज़ख से उससे राजी भी होंगे और उसके लिए दुआ भी करेंगे। तो इसलिए ये जहन में रखिएगा कि मकदार के हवाले से अगर इल्म नहीं है तो अंदाजा लगाकर कम से कम जितनी मकदार बाकी है, चाहे नमाज चाहे रोजा, उसकी अदायगी कर दें काफी है जी। कोई और सवाल?
अस्सलाम वालेकुम आगा साहब। आगा साहब, मेरा सवाल ये है कि एक आदमी है जो हमें, जो किसी को, जो
सिटी मेंशन कर दें,
लैया से बात कर रही हूँ
जी जी जी,
एक फरमाइए। आदमी जो किसी को ले आते अपने घर में और उसे कहता है कि मैं तुम्हारा बाप हूँ, जबकि वो उन लोगों के बाप नहीं है, तो ये, और वो जो है उसे डर के, जो है खौफ के मारे उसे बाप ही बुलाए और ये सिलसिला चलता रहे, तो क्या ये जो काम होगा, ये जो अमल होगा, ये कुफर के जिम्मे में आएगा या फिर ये सवाब के जिम्मे में, या इसकी कोई मसलहत होगी?
देखिए, पहली बात तो ये है कि अगर किसी बच्चे को हम अपने घर ले आए, उसकी परवरिश करें, तो उर्फन तो ये कहा जा सकता है कि ये इनका बच्चा है, लेकिन वो हकीकी बच्चा नहीं होता। लिहाजा चूंकि वो हकीकी बच्चा नहीं होता, इसलिए जो शरई अहकाम हैं वो अहकाम उस बच्चे पर भी لاگو ہوتے ہیں. لہذا یہ جو ولی ہے یعنی والدین جنہوں نے اس بچے کو گود لیا, پالا, پوسا, گھر میں بڑا کیا, وہ بچہ اگر لڑکا ہے تو اس خاتون کے لیے محرم نہیں ہے, لڑکی ہے تو اس باپ کے لیے محرم نہیں ہے. چونکہ محرم نہیں ہے اس لیے بلوغت کے موقع سے لے کر آگے تک لڑکا ہو تب بھی اور لڑکی ہو تب بھی اپنے جو محرم اور نامحرم کے احکام ہیں ان کی بجا آوری کے وہ بھی پابند ہیں, اور یہ والدین بھی جنہوں نے اس بچے کو گود لیا ہے یہ بھی پابند ہیں. جہاں تک ولدیت کا تعلق ہے یہ والدین کبھی بھی خصوصاً والد اس بچے کے باپ کی جگہ اپنا نام استعمال نہیں کر سکتا کہ فرض کریں عبداللہ ابن علی, یہ نہیں کر سکتا. علی صاحب نے اگر ان کو پالا ہے عبداللہ کو تو یہ نہیں کہہ سکتا عبداللہ ابن علی, یہ نہیں کہہ سکتا. عبداللہ جو بچہ ہے وہ اپنے باپ کے نام سے ہی پہچانا جائے گا جس کا وہ جس کی وہ اولاد ہے. لیکن یہاں پر چونکہ انہوں نے پالا ہے, پالنے کے اعتبار سے اگر بچہ اس والد کو اس باپ کو جس نے اس کو پالا ہے اگر ابا کہتا ہے بابا کہتا ہے تو کوئی حرج نہیں ہے, لیکن وہ جو شرعی احکام ہے اس کا خیال رکھنا پڑے گا. اب اگر ان میاں بیوی نے جو اس بچے کو پالا بڑا کیا, پالا پوسا, اگر انہوں نے واقعی ایک بچے کی تربیت کی نیت سے اور اس کو یتیمی سے نکالنے کی نیت سے اس کو پرورش دے کر ایک مؤمن جوان بنانے کی نیت سے یہ کام کیا ہے تو اس کا اجر عظیم ہے, یہ کوئی معمولی کام نہیں ہے, بہت بڑے ثواب کا کام ہے, تو ان کو ضرور اس کا اجر ملے گا انشاءاللہ تعالی. جی کوئی اور سوال؟
جی آگا دعا کروا دیجیے. بہت بہت شکریہ آگا.
آپ کی آواز نہیں آئی مدثر بھائی.
جی میں کہہ رہا دعا کروا دیجیے.
اللهم صل علی محمد و آل محمد, اللهم صل علی محمد و آل محمد, اللهم صل علی محمد و آل محمد, اللهم انا نسألک بفاطمة و ابیها و بعلها و بنیها و سر المستودع فيها ان تصلی علی محمد و آل محمد و ان تفعل بنا ما انت اهله ولا تفعل بنا ما نحن اهله. اللهم اجعل عواقب امورنا خيرا, ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار برحمتك يا ارحم الراحمين, وصلى الله على محمد وآله الطاهرين.